कार्यक्रम बदलिँदो नेपालमा भोजेन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिँदो नेपाल उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिँदो नेपालमा आज हामी संघीयता कार्यान्वयनपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी र सरसफाईका लागि गरिरहेको काम तथा ती काममा स्थानीय बासिन्दाको सहभागिताका बारेमा चर्चा गर्छौं। हामीसँग खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठ र कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदी हुनुहुन्छ। विकेन्द्रीकरणबाट विकासका काम प्रभावकारी हुन्छन् भनेर नेपालमा पनि संघीयता कार्यान्वयनमा ल्याइएको छ। आवश्यकताका आधारमा योजना छनौट, कार्यान्वयनमा स्थानीय बासिन्दाको अर्थपूर्ण सहभागिता र दिगो उपयोगमा उपभोक्ताको भूमिका कुनै पनि विकासको कामका लागि आवश्यक हुन्छ। यही आवश्यकता पूरा गर्न संघीयता प्रभावकारी हुने बताइन्छ। खानेपानी तथा सरसफाईको काम गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागले संघीयतापछि स्थानीय बासिन्दाको सहभागिताका लागि गरिरहेको पहलका बारेमा कुराकानी गर्न हामीसँग विभागका महानिर्देशक मीना श्रेष्ठ हुनुहुन्छ। संघीयता कार्यान्वयनपछि विभागका गतिविधिमा भएका फेरबदलको प्रसंगबाट महानिर्देशक श्रेष्ठसँगको कुराकानी शुरू गरौं।
खासै फेरबदल त अब अलिअलि त भएको छ। मेन खानेपानी तथा व्यवस्थापन विभागको मुख्य उद्देश्य भनेको खानेपानी र फोहोर पानी व्यवस्थापनको लागि नेपालभरि नै सेवा सुविधा खानेपानी र सरसफाई सम्बन्धी सबै जनतालाई पहुँच पुर्याउनको लागि सेवा सुविधा उपलब्ध गराउन आयोजनाहरूको कार्यान्वयन गर्नु हो। त्यस्तै खानेपानी र सरसफाई सम्बन्धी विभिन्न नीतिहरू, निर्देशिकाहरू, मापदण्डहरू बनाउनको लागि चाहिँ खानेपानी मन्त्रालयलाई सहयोग पुर्याउने खानेपानी तथा ढल व्यवस्थापन विभागको उद्देश्य र जिम्मेवारी रहेको छ। यो एउटा नेपाल सरकारको लिड एजेन्सीको रूपमा काम गरिरहेको संस्था पनि हो। तर यहाँले भन्नुभयो जस्तो संघीयता पश्चात यसको केही भूमिका, केही रोल एन्ड रेस्पोन्सिबिलिटीमा चेन्ज आएको छ। पोलिङजी,
त्यसमा विशेष कस्तो किसिमको चेन्ज आएको छ ठ्याक्कै अनुभव देखिने गरी चाहिँ?
अब विगतमा यो संघीयता आउन अगाडि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत काठमाडौँ उपत्यका रिङ रोडभित्र बाहेक 75 जिल्लामा खानेपानीको सेवा पुर्याउने, सरसफाइको जनतालाई पहुँच पुर्याउने जिम्मेवारी थियो र 75 जिल्लामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयहरू रहेका थिए र यसले सानादेखि ठुलासम्मका आयोजनाहरू, ठुला साइजका आयोजनाहरू समेत कार्यान्वयन गर्ने गर्थ्यो भने अहिले संहिता पश्चात यो खानेपानी र सरसफाइको जिम्मेवारी 3 तहकै सरकारमा सरकारको जिम्मेवार रहेको छ। त्यस पश्चात खानेपानी तथा ढल व्यवस्थापन विभागले कार्यान्वयन गर्ने आयोजनाहरू भनेको धेरै जसो ठुला ठुला प्रशोधन प्रणाली सहितका खानेपानी आयोजनाहरू, त्यस्तै प्रशोधन प्रणाली सहितका ढल आयोजनाहरू खानेपानी तथा ढल व्यवस्थापन विभागले कार्यान्वयन गर्ने गरिएको छ। यसमा एउटा सीमा तोकिएको छ। तराईमा 10,000 जनसङ्ख्याभन्दा बढी जनसङ्ख्या समेट्ने खालका खानेपानी आयोजनाहरू यो संघीय सरकार अथवा केन्द्रीय सरकार अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका आयोजना कार्यान्वयन कार्यालयहरू छन्। हाम्रो जम्मा 20 कार्यालयहरू छन् अहिले। ती कार्यालयहरूले कार्यान्वयन गर्छन् भने 10,000 कम भएका खानेपानी आयोजनाहरू प्रदेश सरकारले कार्यान्वयन गर्ने गरेका छन्। पहाडमा 5,000 बढी जनसङ्ख्यालाई समेट्ने आयोजनाहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कार्यान्वयन हुन्छ र हिमालमा 1,000 बढी जनसङ्ख्या समेट्ने खानेपानी आयोजनाहरू चाहिँ खानेपानी तथा ढल व्यवस्थापन विभागले विभाग अन्तर्गतका आयोजना कार्यान्वयनहरूले कार्यान्वयन गर्ने गरी मापदण्ड तोकिएको छ। साना आयोजनाहरू प्रदेशले कार्यान्वयन गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरेको छ।
विभाग अहिले चाहिँ विशेष गरी पानी सम्बन्धी कस्ता किसिमका परियोजनामा व्यस्त छ र ती परियोजनाहरू कसरी छानिन्छन् त?
पानी सम्बन्धी परियोजनाहरू छानालाई त अब जहाँ खाएपानीको पहुँच नपुगेको ठाउँ छ होइन, अब त्यस्ता ठाउँहरूमा त्यहाँका जनताहरूबाट प्रायः जस्तो आयोजन समावेश गरिदिनको लागि एउटा निवेदन विभागमा आउने गरेको अवस्था छ। विगतमा जस्तै अहिले पनि निवेदन आउँछ र हामी आफैले सङ्घीय खानेपानी तथा तल व्यवस्थापन विभाग अन्तर्गतका सङ्घीय खानेपानी तथा तल व्यवस्थापन आयोजन कार्यालयहरू आफैले पनि पहुँच नपुगेका अथवा खानेपानीको सेवा विस्तार हुन नसकेका ठाउँहरूको पहिचान गरेर आयोजनाहरूको आवश्यकता पहिचान गरेर आयोजनाहरू कार्यक्रममा समावेश गर्ने गर्छौँ र समावेश गर्न अगाडि ती आयोजनाहरूको फिजिबिलिटी सम्भाव्यता अध्ययन जहाँ खानेपानीको सेवा नपुगेका ठाउँको लागि आवश्यक सेवा पुर्याउनलाई त्यसको लागि आवश्यक पानीका स्रोतहरू कहाँ छन् के छन् भनेर एउटा चाहिँ सम्भाव्यता अध्ययन गरिन्छ। त्यसपछि सम्भाव्य आयोजनाहरू कार्यान्वयनको लागि हाम्रो वार्षिक कार्यक्रममा समावेश गर्ने गर्छौँ।
विभागले सरकारका विभिन्न तहहरूसँग, विभिन्न तहका सरकार अथवा सरकारका विभिन्न अरू कार्यालयहरूसँग पनि समन्वय गर्छ, यो समन्वय गर्दा केही चुनौतीहरू आउने गरेका छन् कि छैनन् अहिले समन्वयको क्रममा चाहिँ?
समन्वय गर्दा खासै त्यस्तो चुनौती त आइपरेका छैनन्। अब समन्वय त विभागले खानेपानी मन्त्रालयले जो अब खानेपानी विभागसँग समन्वय गरेर काम गर्न अगाडि बढ्न खोजिरहेका छन् उहाँलाई हामीले पोजिटिभ रेस्पोन्सका साथै काम गरेका छौँ। त्यो किन गर्छौँ भन्दाखेरि अब उहाँहरूले गर्ने कार्यक्रम पनि हामीले गर्ने कार्यक्रम पनि वान डोर उसबाट समन्वय समन्वयात्मक ढङ्गबाट अगाडि बढेन भने दुईटै संस्थाले एकै ठाउँमा आयोजना कार्यान्वयन गर्ने गरिन्छ र विभिन्न खानेपानी सेक्टरको लागि यो सरसफाइ खानेपानी तथा सरसफाइ सेक्टरको लागि विभागले तय गरेका निर्देशिका नीति निर्देशिकाहरूसँग मापदण्डहरूसँग मेल नखाने गरी नहोस् भनेर हामीले उहाँहरूलाई समन्वय गरिरहेका छौँ। तर त्यस्तो च्यालेन्ज भनेर अब कुनै कुनै छन् होला तर सबै संस्थाहरूको नाम मलाई पनि जानकारी नहुन सक्छ। तर प्रायः जस्तो संस्थाहरूले समन्वयात्मक ढङ्गबाटै यो खानेपानी र सरसफाइको लागि विभाग र मन्त्रालयसँग समन्वय गरिराखेकै अवस्था छ। तर प्रदेश र स्थानीयको केसमा समन्वयको अलिकति अभावै छ किनकि यो सङ्घीय सरकार नेपाल संहितामा गइसकेपछि त्यो समन्वयको एउटा मेकानिजम अहिलेसम्म राम्रोसँग बन्न सकिरहेको छैन। तैपनि अहिले खानेपानी तथा थल व्यवस्थापन विभागले खानेपानी र सरसफाइका आयोजनाहरू विभागबाट पनि कार्यान्वयन हुने प्रदेशबाट पनि कार्यान्वयन हुने एकै ठाउँमा बजेट पढ्ने स्थानीय सरकार नगरपालिका र गाउँपालिकाहरूबाट पनि बजेट पढ्ने गरेका केही अनुभवहरू हामीले भोगिसकेको कारणले गर्दा त्यस्ता डुप्लिकेसन नहोस् भनेर अहिले खानेपानी तथा थल व्यवस्थापन विभागले खानेपानी सरसफाइ र स्वच्छता योजना हरेक स्थानीय तहको 753 स्थानीय तहको खानेपानी सरसफाइ र स्वच्छता योजना तयार गर्न लागिरहेको छ। यस बेसमा हामीले समन्वयको भूमिका अहिले जस्तै प्रदेश सरकारसँग पत्राचार गरेर समन्वय गरिरहेका छौँ तर यहाँले भन्नुभयो जस्तै त्यो समन्वयको लागि अलिकति चुनौती त्यो केसमा छन्। गैर सरकारी संस्थासँग भन्दा पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने मेकानिजम अलिकति गाह्रो छ। जस्तै उदाहरणको लागि म भन्नुपर्दा प्रोटोकलको हिसाबले खानेपानी तथा थल व्यवस्थापन विभागले डाइरेक्ट प्रदेश सरकारलाई पत्राचार गर्न नमिल्ने अवस्था छ। यदि प्रदेश सरकारसँग केही समन्वय गर्नु पर्यो पत्राचार गर्नु पर्यो भने खानेपानी मन्त्रालय मार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयलाई पत्र पठाउनु पर्ने त्यसपछि त्यहाँबाट प्रदेश सरकार अन्तर्गतका भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्नुपर्ने अवस्था रहेको छ। यो चाहिँ एउटा अलिकति च्यालेन्ज नै छ विभागको लागि।
कुनै पनि पानी सम्बन्धी परियोजनाहरूलाई दीर्घकालीन बनाउनका लागि चाहिँ के कस्ता कुरामा अलि बढी ध्यान दिनुपर्छ? यसमा सामाजिक समावेशीकरणले केही फरक पार्छ कि पार्दैन?
आयोजना दीर्घकालीन बनाउनु त एकदमै जरुरी, यहाँले भन्नुभएको कुरा त्यो एकदमै जरुरी छ। खास गरेर आयोजनाको दीर्घकालीन सञ्चालनको लागि अहिले खानेपानीका ग्रामीण खानेपानी तथा सरसफाइ नीति त्यस्तै शहरी खानेपानी तथा सरसफाइ नीतिले केही पार्टिसिपेसन केही लगानी चाहिँ यो जनताहरू मतलब यो उपभोक्ता लाभग्राहीहरूको पनि गराएर खानेपानी आयोजनाहरू निर्माण गरिरहेको अवस्था छ। त्यो एउटा डिगोपनाकै लागि हो जसले गर्दा यहाँ जनताले जो पानी उपभोग गर्ने जनताहरू अथवा उपभोक्ता संस्थाहरूले पनि केही पर्सेन्ट विगतमा रुरल खानेपानी आयोजनातिर 20% गर्छ भने सहरी खानेपानी आयोजनातिर 30% लगानी जनता आफै गर्छन् र त्यसमा दिगोपनाको लागि विभागले ती आयोजना सञ्चालन गर्नको लागि उपभोक्ता संस्थाका मेम्बरहरूलाई तालिम दिने महिला कार्यकर्ताहरूलाई तालिम दिने त्यस्तै प्लम्बरहरूलाई तालिम दिने कार्य गरिन्छ। त्यसको बेला बेलामा मोनिटरिङ पनि गरिरहेको अवस्था छ र यहाँले भनिएको समावेशीको कुरामा चाहिँ उपभोक्ता संस्थाको दर्ता गर्दाखेरि त्यसको समितिमा 33% महिला हुनै पर्ने भन्ने लेखेको छ र त्यो भइ पनि राखेको छ।
33% उपस्थितिको कुरा अनिवार्य छ। त्यस्तै त्यहाँ दलित अल्पसंख्यकहरू पनि हुन्छन् अपाङ्गता भएका व्यक्तिहरू पनि हुन्छन् उनीहरूको चाहिँ केही चुनौती छ कि छैन त्यस्ता परियोजनाहरूमा सहभागी हुँदै गर्दाखेरि?
अपाङ्ग दलितको केसमा त अब खास त दलितलाई केही छुट दिने भन्ने प्रावधान छ जस्तै पानीको महसुलमा धारा जडान गर्ने बेलामा दलितलाई अब जहिले अहिले यो जेन्डर इक्वालिटी र सोसियल इन्क्लुसन भनेर त्यो चाहिँ धेरै अगाडिदेखि पाँच छ वर्ष अगाडिदेखि नै यसलाई हामीले फोकस गरेरै यो समावेशी गर्नुपर्छ। अपाङ्ग मैत्री धाराहरू अब जस्तै बाथरुमहरू निर्माण टोयलेटहरू निर्माण गर्दा अपाङ्ग मैत्री शौचालय ऱ्याम्प भएको शौचालय बनाउनु पर्ने त्यस्तै यो दलितलाई पनि पानी महसुलमा यो पानीको महसुलमा केही छुट दिनुपर्ने भन्ने व्यवस्था त छ तर त्यसको मोनिटरिङ अब विभागले भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ अहिले धारा जडान पछि थाहा हुन्छ होइन। त्यसले गर्दा धारा जडान नभई आयोजना निर्माणको सिलसिलामा धारा सबै जडान नभइकन त्यो कुरा भयो भएन भन्ने कुरा चाहिँ अब तत्काल हामीले चेक गर्न त गाह्रै हुन्छ। त्यसको बिस्तारै मोनिटरिङ गर्ने काम चाहिँ गर्नुपर्छ र त्यसलाई समावेशी बनाउनै पर्छ नियममा छ।
पानी सम्बन्धी परियोजनाहरूमा त्यस्ता लक्षित वर्गहरू महिला दलित अल्पसंख्यक उनीहरूको चाहिँ अर्थपूर्ण प्रतिनिधित्व अर्थात् त्यसमा पहुँच विस्तारको लागि पानी सम्बन्धी उपभोक्ता समिति अथवा समूहहरूले के गर्न सक्छन्? उनीहरूले आफै त्यहाँभित्र पनि
गर्न सक्छन्। अब हरेक पानीको आयोजनामा टोयलेट पनि सार्वजनिक शौचालय बनाउने भन्ने हुन्छ अथवा समावेश गरिएको हुन्छ। अब ती शौचालयहरू बनाउँदाखेरि अपाङ्गहरूलाई सजिलै प्रयोग गर्न सजिलो हुने गरी भनौँ न अब बेसिनहरू अलिक कम हाइटमा राखिदिने त्यहाँ ह्यान्डलहरू राखिदिने त्यस्तै बाथरुम जान सजिलो हुनको लागि विभिन्न युनिट महिला र पुरुषको लागि शौचालयको युनिट बनाएको छ भने एउटा अपाङ्गको लागि अपाङ्ग मैत्री बनाइदिने त्यस्तै सार्वजनिक धाराहरू अहिले त एक घर एक धारा भन्छौँ अब सार्वजनिक धारा त हामी जडानै गराउँदैनौँ। त्यस्तै केसमा दलितको लागि धारा जडान गर्दाखेरि पनि अब केही महसुलमा छुट दिने त्यो प्रावधान उहाँहरूले गर्नुभयो भने किनकि यो गर्नै पर्छ पानी भनेको विगतमा हामी बुढापाकाहरूले पानी आफै पैसा खर्च गरेर किनेर अथवा बोकेर खुवाउने गरिन्छ भने थोरै महसुलमा छुट दिएर खुवाउँदा खासै कसैलाई पनि केही बाधा घाटा हुँदैन त्यो एउटा धर्म पनि हो र गर्न पनि पर्छ।
जस्तो संहिता पश्चात चाहिँ निर्णायक तहमा धेरै महिलाहरू पुगेको देखिन्छ पालिका स्तरदेखि विभिन्न ठाउँमा तर वास्तवमा निर्णायक तहमा केही महिला अल्पसंख्यकहरूको आवाज चाहिँ अर्थपूर्ण रूपमा पुग्न सकेको छ कि छैन? विभागको प्रमुखको रूपमा तपाईँले त्यसमा केही चुनौतीहरू भोग्नु परेको छ?
महिलाहरूलाई अब यो निजामती सेवा ऐनले नै अब प्रावधान राखे अनुसार अब महिलाहरूको 30% महिलाको लागि सिट छुट्याउने भन्ने यो भ्याकेन्सीहरू माग्दाखेरि गरिएको छ। त्यस्तै अपाङ्गलाई पनि छुट्याइएको त छ नभएको होइन तर च्यालेन्ज त छ महिलाहरूको लागि। किन च्यालेन्ज छ भन्दाखेरि महिलाहरूको अफिसको मात्र जिम्मेवारी हुँदैन जति सबै ठुलो पोस्टमा पुगे तापनि महिलाहरूको जिम्मेवारी घरको जिम्मेवारी बालबच्चाको जिम्मेवारी त्यस्तै आफ्ना माइतीका आमा बुवाको जिम्मेवारीदेखि लिएर सबै म्यानेज गर्न पर्दाखेरि केही च्यालेन्ज महिलाहरूलाई छ। पुरुषले पुरुषको तुलनामा महिलाले काम गर्न नसक्ने चाहिँ होइन, महिलाहरू ट्यालेन्ट पनि छन् र काम गर्दा सिरियसली इमान्दारितापूर्वक गर्न पनि सक्छन् र गर्छन् पनि। तर एउटा प्रब्लम भनेको त्यही हो कि सबै काम प्याएर अफिस आउँदाखेरि उसलाई अलिकति धपेटी हुन्छ होइन, तर अफिसमा कामै गर्न नसक्ने त होइन, तर अरू कुरामा चाहिँ अलिकति हाम्रो समाजमा हुन त अहिले पहिलाभन्दा धेरै कम भइसकेको छ। उदाहरणको लागि पहिला सिभिल इन्जिनियर पढ्ने महिला एक दुईजना हुन्छन् भन्ने अहिले धेरै महिला हुन्छन् पढ्नेहरू। पहिला महिलाले सक्छन् र भन्छन् सिभिल इन्जिनियरिङ पढेर फिल्डमा जान भने, अहिले चाहिँ कसैले पनि त्यो क्वेसन गर्दैनन्। पुरुष र महिलाले पनि काम गरिराखेकै छ। एउटा च्यालेन्ज भनेको मैले अघि भने एउटा सोसियल एक्सेप्टेन्स, महिलाहरू अब फिल्डमा जाँदाखेरि पनि सेक्युरिटीको कुरा अनेक कुराले गर्दा महिलाहरूलाई च्यालेन्ज त नहुने होइन, फ्रिडम जतिसुकै अब नेपाल सरकारले गरे तापनि यो सोसियल प्रब्लमले गर्दाखेरि केही च्यालेन्ज त छन्।
संहिता अन्तर्गतको नयाँ संरचनामा चाहिँ खानेपानी, स्वास्थ्य र सरसफाईलाई अझ समावेशी बनाउन तपाईँ केही चुनौती अथवा अवसर के देख्नुहुन्छ?
खानेपानी तथा तल व्यवस्थापन विभागले संहिता अगाडि पनि ठुला ठुला आयोजनाहरू जो हिमालका पहाडका टुप्पोमा बसेका जहाँ खानेपानीको मुहान छैन त्यस्ता ठाउँमा बसेका पिछडिएका वर्गका लागि खानेपानी र सरसफाइको सेवा पुर्याउनको लागि पम्पिङका 7 स्टेज 6 स्टेज सम्मका पम्पिङ आयोजना, खानेपानीको सोर्स चाहिँ यो खोला नदीबाट पानी पम्प गरेर जनसहभागितालाई कम गरेर मतलब अन्यमा यो ग्रामीण खानेपानी तथा सरसफाइ नीति अन्तर्गत 20% लगानी गर्नु पर्थ्यो भने त्यस्ता दुर्गम ठाउँमा बसेका जनताको लागि 10% मात्र लगानी गर्ने गरी हामीले चाहिँ खानेपानी आयोजनाहरू कार्यान्वयन गर्दै आएका छौँ। यो संहिता आउन अगाडि पनि थियो भने अब संहितापछि धेरै आयोजनाहरू त्यस्ता छन्, किनकि विभागको जिम्मेवारी भनेको अहिले ठुला ठुला आयोजना कार्यान्वयन गर्ने हो। त्यस्तै गरेर सरसफाइको लागि पनि अहिले थल व्यवस्थापन सम्बन्धी पालना तथा प्रसर्जन आयोजनाहरूको कार्यान्वयन गरिरहेको अवस्था छ। त्यसले गर्दा समावेशीकरणको लागि विभागले काम नगरेको होइन। जस्तै इन्कम कम भएका जनताको लागि खानेपानी सेवा पुर्याउनको लागि ह्युमन डेभलपमेन्ट इन्डेक्स कम भएको जिल्लाहरूको लागि पनि खानेपानी र सरसफाइ अथवा खानेपानी तथा थल व्यवस्थापन आयोजना कार्यान्वयनको लागि जनताले गर्नुपर्ने लगानीमा न्यून गरेर
उहाँ हुनुहुन्थ्यो खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठ। संहितापछि विभागको काम र स्थानीय बासिन्दाको अर्थपूर्ण सहभागिताका बारेमा उज्यालोसँग कुराकानी गर्दै उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको पानी र पर्वत विशेष बदलिदो नेपालमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीसँग कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ पानी र पर्वत विशेष बदलिदो नेपाल कार्यक्रममा। अहिले हामी संहिता कार्यान्वयनपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी र सरसफाईका लागि गरिरहेको काम तथा ती काममा स्थानीय बासिन्दाको सहभागिताका बारेमा चर्चा गरिरहेका छौं। यतिन्जेल हामीले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठसँगको कुराकानी सुन्यौं। अब कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीसँग कुराकानी गरौं। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने काम बारे जानकारीबाट इन्जिनियर सुवेदीसँग कुराकानी सुरु गरौं।
भौतिक पूर्वाधार विकास मन्त्रालय भन्नाले यो 7 वटा प्रदेशमा छ। यो विशेष गरी केन्द्रको खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंचाई मन्त्रालय, ऊर्जा मन्त्रालयले केन्द्रमा जे काम गर्छ प्रदेशमा हस्तान्तरण भएको सम्पूर्ण काम गर्ने कार्यालय हो। र यसले विशेष गरी पानी भन्नुभयो, यहाँले पानी चाहिँ अब खास सिँचाइ र खानेपानी र ऊर्जा तिनवटा क्षेत्रमा चाहिँ यो मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दछ।
तपाईँहरूसँग चाहिँ पालिकाका भन्दा केही ठुला योजनाहरू हुन्छन् अथवा पालिकासँग समन्वय गरेर गर्नुहुन्छ?
यसको खास चाहिँ कस्तो छ भनेपछि एउटा हाम्रो संविधानले नै संघीय लेभलका आयोजनाहरू, प्रदेश स्तरका आयोजनाहरू र स्थानीय आयोजनाहरू भनेर छुट्याइदिएको छ, अनुसूचीमै छ त्यो। पछि संघीय नेपाल सरकारको कार्य विस्तृतिकरण भनेर त्यसलाई अझ चाहिँ सङ्घले कस्तो खालको गर्ने, प्रदेशले कस्तो खालको गर्ने भन्ने खालका योजनाहरू छ। तथापि अब सङ्घले हस्तान्तरण गरेका सशर्त खानेपानी आयोजना भन्छ त्यसलाई, सशर्त सम्पूरक र विशेष प्रकारका खानेपानी आयोजना प्लस प्रदेश सरकारबाट समानीकरण आयोजनाहरू चाहिँ यो भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्छ। र यो खानेपानी अथवा पानी सम्बन्धी आयोजनाहरू तपाईँको चाहिँ प्रदेश लेभल अरे पालिका लेभलमा पनि आफ्नै पालिका स्तरले पनि गर्छ। तथापि हाम्रो कार्यक्षेत्र पनि पालिका लेभलभित्र जस्तो दुईवटा पालिका जोड्ने पनि पालिकाभित्रैका पनि पुराना आयोजनाहरू, सशर्तका आयोजनाहरू हामीले सम्पन्न गर्नुपर्ने भएको हुनाले पालिकासँग समन्वय गरेर पनि हामीले आयोजनाहरू सञ्चालन भइरहेका छन्।
प्रदेश सरकारबाट सञ्चालित परियोजनाहरूले सामाजिक समावेशीकरणका पक्षहरूलाई चाहिँ कतिको ध्यान दिने गरेको छ?
त्यसमा विशेष गरी केस कस्तो छ भन्नुहुन्छ भने यो अब हामी अहिले खानेपानी सम्बन्धी ऐन नियमहरू अथवा जलस्रोत ऐन नियमहरू अन्तर्गत नै फलो गरिरहेछौँ। भनेपछि अब विशेष गरी खानेपानी भन्नाले जस्तो उपभोक्ता समितिमा महिला जस्तो के अरे समावेशी महिलादेखि सबै जनजाति सबै हिसाबले समावेशी हुनुपर्छ भन्ने जुन हाम्रो खानेपानी नियमावलीमा छ, जलस्रोत ऐन नियमावलीमा छ, त्यसैलाई नै हामीले फलो गरिरहेका छौँ। र अहिले हामी भर्खरै प्रदेश स्तरमा पनि हामीले चाहिँ नियमावलीहरू ऐनहरू बनाउँदैछौँ, मसौदा तयार भएको छ र त्योमा पनि हाम्रो सङ्घको चाहिँ र अहिले संविधानको मर्म भयो र सङ्घीय कानुनहरूलाई पनि हामीलाई चाहिँ त्योभन्दा फरक हुने नहुने गरेर हामीले समावेशी हिसाबले चाहिँ सबैको चाहिँ यो आयोजनामा चाहिँ लगभग यो योजनादेखि कानुनसम्म नै सबैको सहभागिता हुने हिसाबले गरिरहेका छौँ।
सहभागिताको लागि केही बाध्यात्मक व्यवस्थाहरू पनि छन् कि जस्तो महिलाको सहभागिता अथवा त्यो क्षेत्र
महिलाको सहभागिता जस्तो तपाईँको उपभोक्ता समितिमा 33% मिनिमम चाहिँ हुनुपर्छ भन्ने छ। त्यसपछि मेजर पोस्टमा मेजर भने अध्यक्ष उपाध्यक्ष कोषाध्यक्षमा मेजर पोस्टमा महिला हुनुपर्छ भन्ने छ, त्यस्तो चिजहरू छ। संरचना बनाउँदाखेरि पनि जस्तो शौचालय बनाउँदाखेरि महिला र पुरुषको लागि छुट्टै हुनुपर्छ भन्ने कुराहरू, जेन्डर फ्रेन्डली हुनुपर्छ भन्ने कुराहरू पनि त्यसलाई चाहिँ हामी अगाडि बढाइरहेका छौँ।
तपाईँहरूले काम गर्दै गर्दाको अनुभव र त्यस पछाडिको उपभोगको अवस्था देख्दाखेरि पनि यो चाहिँ कतिको आवश्यक छ, समावेशीकरण हुनु वा नहुनु कतिको आवश्यक छ?
समावेशीकरण धेरै आवश्यकता छ। जस्तो तपाईँको यो महिलाको कुरा मात्रै भएन, सबै जस्तो अब अपाङ्ग मैत्री हुनु पर्यो, चाइल्ड मैत्री हुनु पर्यो। अगाडिका दिनहरूमा जस्तो अब धारालाई धाराको टुटी बनाउँदाखेरि पनि लगभग हामीले चाहिँ वयस्क मान्छेको हिसाबले हेर्थ्यौँ भने अहिले चाहिँ केटाकेटीहरूले नि पहुँच हुने सक्ने खालको बनाउन लागि छ। त्यसरी युरिनलहरू त्यस्तै हिसाबले र महिलाहरूको लागि पनि अब कमसेकम पछिल्लो दिनहरूमा चाहिँ महिलाहरूको लागि चाहिँ छुट्टै टोयलेट हुनुपर्छ भन्ने कुराहरू पनि भइरहेको छ। र त्यति मात्र होइन, अपाङ्गहरूको लागि पनि पहुँच हुनुपर्छ भन्ने कुराहरू पछिल्लो दिनहरूमा आइरहेको छ। पहिले चाहिँ त्यस्तो खासै थिएन र यो बिस्तारै यो परिवर्तनको हिसाबले सबै मान्छेहरू शिक्षित भए, हाम्रो नियम कानुनहरू पनि त्यसरी नै आयो, त्यसरी एकदम जरुरी छ भन्ने चाहिँ लाग्छ।
त्यसो गर्दाखेरि ती सम्पन्न भएका परियोजनाहरूमा अपनत्व वृद्धि भएको अथवा त्यस्तो केही देख्न सकिन्छ हामीले?
अब यस्तो छ, हाम्रो चाहिँ खास गरी खानेपानी आयोजनाहरू अब हामीले चाहिँ पानी भन्नाले जलस्रोत सिँचाइ पनि पर्यो र विशेष गरी यो नेपालको मात्रै होइन दक्षिण एसियामै लगभग यो खानेपानी आयोजनाहरू सञ्चालन चाहिँ उपभोक्ता लेभलबाट हुन्छ। किनभने हामीले सञ्चालनदेखि र निर्माणको अनुगमनदेखि सबै कुरा चाहिँ गरिसकेपछि चाहे त्यो उपभोक्ता समितिबाट सञ्चालन होस् चाहे चाहिँ कन्ट्राक्टर हायर गरेर होस् आखिरमा सञ्चालन चाहिँ उपभोक्ता समितिबाट नै हुने व्यवस्था छ। र अहिले हामीसँग लगभग 44,000 स्किम छ भनिन्छ साना ठुला गरेर, तिनी आयोजनाहरू सबै उपभोक्ता समितिबाट सञ्चालन भएको हुनाले यो चाहिँ हाम्रो चाहिँ लगभग यो दक्षिण एसियामै एउटा मोडेल जस्तो, किनभने नेपाल सरकारको भार चाहिँ सबै उपभोक्ता समितिले समुदायले बिहोरेको छ सञ्चालन गर्ने, त्यसलाई चाहिँ पानी सञ्चालन गर्नेदेखि लिएर सबै चाहिँ उसले बिहोरेको हुनाले सरकारको भार चाहिँ कम भएको छ। त्यसकारण यसलाई चाहिँ हामीले अलिकति मोरल रूपमा लिन चाहिँ सक्छौँ र यो सजिलो पनि भएको छ।
प्रदेश सरकारले पालिका र संघीय सरकारसँग पानी परियोजनाहरू सञ्चालन गर्दा चाहिँ कसरी गरिरहेको छ अथवा सहकार्य कति अप्ठ्यारो सजिलो कस्तो छ?
अब यो खास कस्तो छ भनेपछि अब जस्तो हामीले अब खानेपानी गर्नको लागि हामी अब खानेपानी मन्त्रालयसँग हामी डाइरेक्ट र गाउँपालिका लेभलसँग डाइरेक्ट पनि हामी समन्वय गरिरहेका छौँ। त्यस्तै गरेर सिँचाइको पनि त्यस्तै नै भएको छ। तर अब हाम्रो चाहिँ अब यो समन्वयको कुरा खास चाहिँ गर्ने भने अलिकति अप्ठ्यारो छ, किनभने खानेपानी मन्त्रालयले अब हाम्रो भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्नु पऱ्यो भने मुख्य प्रधानमन्त्रीको कार्यालय हुँदै मुख्यमन्त्री कार्यालय हुँदै यहाँ आउनुपर्छ र यसरी माथि पनि त्यही अनुसार जानुपर्छ भनेपछि यो चाहिँ लामो प्रोसेस छ, अलिकति गाह्रो छ यो कानुनी रूपमा। तर व्यावहारिक रूपमा चाहिँ हामीले अब बजेटको थप बजेटको मागहरू प्रगति विवरण पठाउने कुराहरू सङ्घीय खानेपानी जुन सशक्त आयोजनाहरूको त्यो चाहिँ हामी डाइरेक्ट पनि गरिरहेका छौँ। कतिपयमा चाहिँ अलिकति अप्ठ्यारो पनि छ, कतिपय सजिलो पनि छ, तर पनि यो फर्मालिटी चाहिँ एकदम गाह्रो छ।
त्यसमा कानुनी रूपमा केही जटिलता अथवा केही सुधार भयो भने सहज रूपमा स्थानीय तहमा अथवा प्रदेश तहमा काम गर्न सकिन्छ भन्ने तपाईँलाई लागेको केही कुरा छ?
अब यस्तो छ, जस्तो अब हामीले चाहिँ अहिले खानेपानीतिर भन्दाखेरि खानेपानीसँग अब सरसफाई र स्वच्छता पनि जोडिएको हुन्छ र विशेष गरी यो संघीयतापछि एकदम अहिले चाहिँ अलिकति मारमा परेको क्षेत्र भने आवास हो। र पहिले कस्तो थियो भन्नुहुन्छ भने जस्तो अब खानेपानी मन्त्रालय विभाग क्षेत्रीय हुँदै जिल्ला खानेपानीको एउटा जुन संरचना थियो त्यही अनुसार कन्ट्रोल जस्तो रिपोर्टिङको सिस्टम पनि त्यो डाइरेक्ट थियो भनेपछि माथिबाट चाहिँ यो निर्देशनको सिस्टम पनि डाइरेक्ट थियो। अब चाहिँ हाम्रो तिन तहको सरकार भइसकेपछि सङ्घीय खानेपानी आयोजनाहरू पनि छिन्न भिन्न भए, प्रदेश लेभलमा पनि प्रत्येक जिल्लामा चाहिँ अफिसहरू छैन, त्यसले गर्दाखेरि समस्या चाहिँ यो अब कस्तो भएको छ भनेपछि अब जस्तो यहाँ क्षेत्रीय लेभलमा ओआसिसी हुन्थ्यो खानेपानी क्षेत्रीय स्तरीय लेभलको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पहिला क्षेत्रीय प्रमुखको रूपमा हुन्थ्यो, हाम्रो खानेपानीको डाइरेक्टर चाहिँ त्यसको चाहिँ सदस्य सचिव हुन्थ्यो, अहिले त्यो छैन। अब अहिले चाहिँ कतिपय ठाउँमा प्रमुख सचिवको अध्यक्षतामा कतिपय ठाउँमा मन्त्रीको अध्यक्षता पनि गरेको छ। यसले गर्दाखेरि माथि खानेपानी मन्त्रालयको चाहिँ सचिव चाहिँ अध्यक्ष हुने सहसचिव अध्यक्ष हुने जुन संरचना छ त्यो चाहिँ त्यसले चाहिँ राम्ररी फङ्सन गर्न सकेको छैन, त्यसकारण त्यसलाई चाहिँ अलिकति यो खानेपानी र सरसफाई क्षेत्रको लागि चाहिँ अलिकति यो छोटो जुन चाहिँ यो घुमाउरो भन्दा पनि छोटो संरचना बनाएर यसलाई तत्काल जुन हामीले खुला दिशामुक्त घोषणा गऱ्यौँ र अहिले चाहिँ यो बिचमा ग्याप भएको छ, यो ग्यापलाई चाहिँ पूर्ण सरसफाईतिर लानको लागि यो सरसफाई गुरु योजनालाई परिमार्जन गरेर यो संरचनाहरू फङ्सनल गराउन एकदम जरुरी देखिन्छ।
आयोजनाहरू सञ्चालन गर्दा कोभिड 19 अर्थात् यो कोरोना महामारी जुन थियो यसले केही चुनौतीहरू थपे कि थपेन, कसरी बढिरहेको छ अगाडि?
अब यस्तो भयो चाहिँ खास चाहिँ यो कोभिडको कारणले चाहिँ हामीलाई धेरै समस्या भयो र विशेष गरी हामी भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ठुला आयोजनाहरू सडकका आयोजनाहरू ठुला सिँचाइका आयोजनाहरू पनि गर्नुपर्ने, त्यसले गर्दाखेरि अब कस्तो छ भने जस्तो बाटो पिच गर्ने अब बाहिरबाट आउनुपर्ने लेबरहरू सामग्रीहरू पनि धेरै जसो बाहिरबाट आउनुपर्ने भएको हुनाले ढुवानीको समस्या पासको समस्याले हामीलाई चाहिँ धेरै समस्या भयो। तर अब सामान्य जुन उपभोक्ता समितिबाट गर्ने स्थानीय श्रम साधन प्रयोग गरेर गर्ने चिजहरूलाई चाहिँ हामीले चाहिँ रोक्दा पनि रोकेनौँ र तिनी कामहरू चाहिँ अगाडि नै बढे। तथापि यो कोभिडले विश्वभर नै समस्या गर्यो भनेपछि हामी चाहिँ त्योबाट अछुत रह्यौँ भन्न चाहिँ मिलेन।
यो वर्षको त केही समय बाँकी छ, अवस्था सामान्य हुन थाल्यो, कोभिडबाट प्रभावित भएका योजनाहरू पहिलेको अवस्थामा पुर्याउन सकिन्छ कि अथवा केही असर पार्न सक्छ?
कतिपय चाहिँ कोभिडको कारणले भएको जस्तो ठेक्का पट्टाका आयोजनाहरू म्यापअप गर्नुपर्ने छ, त्यो सरकारले पनि बाटो खुलाएको छ कतिपय ठाउँमा। तथापि हामीले चाहिँ पहिलेका योजनाहरू जस्तो असारमै हाम्रो चाहिँ पोहोर सालकै असारमा सम्पन्न हुन्छन् भनेर यसपालि कतिपय आयोजनाहरूमा बजेट विनियोजन नगरेका आयोजनाहरू पनि छन्, तिनै आयोजनाहरूमा अहिले चाहिँ अब सकिएनन् कोभिडको कारणले, त्यो कारणले अहिले चाहिँ बजेट चाहिँ फेरि तिनी आयोजनामा रकमान्तर गर्न एकदम अप्ठ्यारो भएको छ। तथापि हामी सबै यो कर्णाली प्रदेशको सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय जुन मुख्यमन्त्रीले हेर्नुहुन्छ यो अर्थ मन्त्रालय सबैको समझदारी नै छ, तिनी योजनाहरूलाई अब रकमको व्यवस्था गरेर पोहोर साल सम्पन्न हुन नसकेकाले यसपालि सम्पन्न गर्ने भन्ने लक्ष्य चाहिँ छ, त्यही हिसाबले अगाडि बढिरहेको छ।
तपाईँ जुन प्रदेशमा कार्यरत हुनुहुन्छ कर्णाली प्रदेशमा, तपाईँको विचारमा त्यहाँ महिला अल्पसंख्यक र अपाङ्ग भएका व्यक्तिहरूका लागि पानी सम्बन्धी मुख्य चुनौतीहरू चाहिँ के हुन्? पानीसँग जोडिएका वास लगायत पानी सम्बन्धी
पानी सम्बन्धी खास चाहिँ यो भनेपछि यो अलिकति अरू प्रदेशभन्दा अलि अब भौगोलिक हिसाबले पनि अलिकति विकट छ। कतिपय उच्च हिमाली जिल्लाहरूमा त कतिपय ठाउँमा हिउँ जम्छ, काम गर्न पनि गाह्रो हुन्छ। र कतिपय अब यो मा जस्तो अब डाँडाका बस्तीहरूमा चाहिँ खानेपानी छ, त्यसकारणले अब पानी बोक्ने अब लगभग अहिलेसम्म हाम्रो धेरै ठाउँमा पनि महिलाहरू बालबालिकाहरू नै पानी बोक्नमा परेको हुन्छ। भनेपछि कतिपय ठाउँमा यो पानी अब लगभग घर घरमा पानीको व्यवस्था नहुँदासम्म महिलाहरूलाई चाहिँ अलिकति समस्या देखिन्छ। र अलिकति अरू जिल्ला अरू प्रदेशमा भन्दा यहाँ चाहिँ अलिकति अलिक पछाडि नै छ, शिक्षामा पनि पछाडि नै छ। र त्यो भएको हुनाले अलिकति चुनौती चाहिँ देखिन्छ। तर पछिल्ला दिनहरूमा अब खानेपानी सरसफाई र विशेष गरेर यो मध्यपश्चिम क्षेत्र भनेपछि यो वासमा खुला दिशामुक्त पनि पहिल्यै भएको क्षेत्र हो यो। अब खानेपानीमा पनि त्यसै गरेर अगाडि अब यो कतिपय आयोजनाहरू सञ्चालन भएर पनि फङ्सनल नभएका अथवा मर्मतसम्म सानो मर्मत गर्नुपर्नेहरू पनि छन्। तिनीहरूको सबैको डाटा चाहिँ लिएर त्यसलाई चाहिँ अब हामीले चाहिँ सुचारू गर्ने जुन हामी प्लान बनाएका छौँ त्यो भयो भने यो चुनौतीहरू हट्छ जस्तो मलाई लाग्छ।
महिलाहरू नै प्रयोग हुन्छन् पानी, यदि पानीको दुःख भयो भने पानी ओछार्न अथवा पानीको जटिलता भोग्न, त्यसै गरी अल्पसंख्यक अपाङ्गता भएका व्यक्तिहरूमा पहुँच कम पुग्छ, यी समस्या चुनौतीहरू सम्बोधन गर्न चाहिँ के गर्न सकिएला, त्यहाँ गर्न सकिने के छ?
महिलाहरूको लागि त विशेष गरी अब अहिले पहिले जस्तो अलिक कम हुँदै गएको छ, र अहिले पनि अब शिक्षित ठाउँमा पनि पानी सम्बन्धी हुन त अब यो अब पुरुषले गर्ने महिला गर्ने भनेर तोकिएको हुँदैन, तैपनि अब विशेष गरी खाना पकाउने पानी चाहिँ बोक्ने कामहरू महिलाहरूले नै गरेको देखिन्छ, कर्णालीमा मात्रै होइन अन्य ठाउँमा पनि। तर अब पछिल्लो चरणमा शिक्षाको जुन अब शिक्षाको पनि विकास भएको छ र हाम्रो पोलिसीमा पनि विशेष गरी त्यही भएर हाम्रो खानेपानी ग्रामीण खानेपानी ऐन नियमावलीमा चाहिँ के भनेको छ भने यो अल्पसङ्ख्यक पिछडिएका अपाङ्ग महिला र बालबालिकाहरूलाई पानी भर्नबाट लाग्ने जुन बचत हुन्छ समय त्यसलाई चाहिँ आयमूलकमा लगाउने भन्ने नै छ पोलिसीमा, र त्यही सङ्घको पोलिसीलाई हामीले चाहिँ यहाँ रेप्लिकेट हामीले पनि त्यही अनुसार नै गरिरहेका छौँ। र त्यो जुन समय छ हामीले पानी चाहिँ घर घरमा गइसकेपछि उहाँहरूलाई एउटा चाहिँ त्यो जुन चाहिँ पानी बोक्ने समय छ त्यसलाई चाहिँ हाम्रो अन्य चाहिँ ठुला छ भने अब खेतीजन्य कार्यक्रममा लगाउने हो, बालबालिकालाई स्कुलमा लगाउने हो, हाम्रो लक्ष्य पनि त्यही हो, त्यही अनुसार अगाडि बढिरहेको छ र त्यही अनुसार प्रगति पनि भइरहेको छ जस्तो लाग्छ मलाई।
संघीयता कार्यान्वयन पश्चात प्रदेशमा चाहिँ महिला अल्पसंख्यक मध्येबाट निर्णायक ठाउँमा प्रतिनिधित्व बढेको तपाईँले केही महसुस गर्नुभएको छ कि छैन, विशेष गरी पानी र स्वास्थ्य सम्बन्धी विषयहरूमा?
अब यो संघीयताले गर्दाखेरि अब एक त अब यहाँलाई सबै अब मेजर पोस्टमा कमसेकम अब पालिका पोलिसी लेभलमा पुग्ने भन्ने संविधानले नै अब व्यवस्था गरेको हुनाले पालिका लेभलहरूमा कुनै अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर मध्ये एउटा र वडाहरूमा सबै त हुनुहुन्छ नै, उहाँहरू चाहिँ अब पोलिसी लेभलमा पुगिसकेपछि जस्तो यो माननीयज्यूहरू के अरे अब निर्वाचित पनि त्यसपछि हाम्रो मनोनित पनि उहाँहरू हुनुहुन्छ, र उहाँहरू भइसकेपछि अब उहाँहरूले पोलिसी लेभलमा आयोजना लेभलमा उहाँहरू आएर योजना चाहिँ अब छनौट गर्ने कुराहरूदेखि लिएर अन्य कुराहरू आफ्नो वर्ग क्षेत्रको मागहरू लिएर पोलिसी लेभलमा आउने कुराहरू यसमा चाहिँ बढोत्तरी पक्कै नै भएको छ।
अब कुराकानीको अन्त्यमा प्रदेश सरकारले थप के कस्तो कुरामा ध्यान दिएमा र के कस्ता निकायहरूसँग समन्वय गर्न सकेमा पानी परियोजनाहरू चाहिँ दीर्घकालीन बन्न सक्थ्यो होला?
संविधानले चाहिँ अब जस्तो हाम्रो भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने भौतिक पूर्वाधारका विकासहरूमा सबभन्दा संविधानले प्रायोरिटी दिएको विषय भनेको खानेपानी नै हो, खानेपानी र सरसफाई, किनभने मौलिक हकमा राखेको छ। तर यो यहाँ चाहिँ हामीले के अलिकति के गरेको छौँ भने एक त यो कर्मचारी समायोजनमा चाहिँ कर्णाली प्रदेशमा चाहिँ धेरै मान्छेहरू नआएको हुनाले यो खाली नै छ, जुन कार्यान्वयन गर्ने निकाय हो कर्मचारीहरूको अभाव छ, पूर्ति हुन सकेको छैन। अर्को कुरा चाहिँ अब यहाँ चाहिँ 10 जिल्लामा खानेपानी कार्यालय छ, तर खानेपानी सिँचाइ ऊर्जा र जल उत्पन्नसँग जोडिएको छ, त्यो खानेपानीसँग सम्बन्धित कर्मचारीहरूको पनि अभाव र प्रायोरिटी पनि कम छ, त्यो भएको हुनाले चाहिँ सबभन्दा समस्या चाहिँ कर्मचारीहरूबाट देखिन्छ। त्यसकारण योलाई चाहिँ कर्णाली प्रदेश सरकारले यो वास क्षेत्रलाई चाहिँ प्रायोरिटी दिनुपर्छ भन्ने हो। र अर्को कुरा चाहिँ जब हामीले खानेपानी सरसफाई र स्वच्छता हामीले धेरै लामो मेहनतबाट एउटै पार्ट हो यसलाई छुट्याउनु हुँदैन भनेर जुन आएका थियौँ प्रदेश यो सङ्घीय सरकारको चाहिँ के भयो भने यसलाई पनि यो खानेपानी भन्नेलाई चाहिँ यो उसमा भौतिक पूर्वाधारतिरको म्यान्डेटमा राख्यो, सरसफाई र स्वच्छता भन्ने सामाजिक विकास मन्त्रालयतिर राख्यो। त्यो भएको हुनाले यो दुईटाको बिचमा त्यति समन्वय पनि भएको छैन र यसरी प्लानिङ चाहिँ छुट्टा छुट्टै गर्न हुँदैन भन्ने मान्यता विपरीत भएको छ। यसलाई सुधार्नुपर्छ। त्यसको लागि हामीले पानी सम्बन्धी परियोजनाहरू जुन हामीले चाहिँ टार्गेट पुर्याउनको लागि यसलाई चाहिँ पोलिसी लेभलबाट सच्याउनुपर्छ जस्तो मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदी। पानी र पर्वत विशेष बदलिँदो नेपालमा हामीले संहिता कार्यान्वयनपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी र सरसफाईका लागि गरिरहेको काम तथा ती काममा स्थानीय बासिन्दाको सहभागिताका बारेमा चर्चा गर्यौं। अब भने आजको बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिँदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।